وائس آف امریکا واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ اس خبر سے شروع کریں گے کہ سنیچر کی شب پاک بھارت لائن آف کنٹرول پر شدید گولہ باری ہوئی ہے جس کے نتیجے میں دونوں طرف کئی ہلاکتیں ہوئی ہیں. آگے چل کر ہم 9 نومبر کو کرتارپور راہداری کا پاکستان میں افتتاح اور آخر میں صحافیوں پر پابندی کے پس منظر میں ڈان کے سیرل المائیڈا کے استعفے پر بات کریں گے. لیکن ہمارا سب سے بڑا موضوع ہوگا کہ لائن آف کنٹرول پر فائرنگ ہوئی ہے اور اس سلسلے میں ہمارے نمائندہ روشن مغل نے مظفر آباد سے ایک رپورٹ بھیجی ہے, آئیے سنتے ہیں.
متنازع کشمیر میں جنگ بندی لکیر پر پاکستان اور بھارت کی فوج کے درمیان ہفتے اور اتوار کی درمیانی شب ہونے والی گولہ باری کی زد میں آنے والے علاقوں کے مکینوں نے محفوظ مقامات کی طرف نقل مکانی شروع کر دی ہے. وادی نیلم کے مرکزی قصبے اٹھ مقام سے شہزاد احمد نے وائس آف امریکہ کو بتایا کہ گولہ باری کے بعد لوگ خوف و ہراس کا شکار ہیں اور علاقے سے محفوظ مقامات کی طرف ہجرت کر رہے ہیں.
تو پہلے سیو سمجھا جاتا تھا, پچھلے اتنے لمبے ٹور میں یہ سمجھتے تھے کہ یہ سیو ایریا ہے نا کوٹن, لیکن ابھی یہ شیلنگ اس طرح ہوتی ہے کہ اس میں کوئی جگہ سیف نہیں ہے. اب فوراً موبائل پہ بھی آگے پیچھے بس وہ خوف اور آر شروع ہو جاتا ہے پھر ہر طرف سے.
وادی نیلم سے سابق وزیر میاں عبد الوحید بھی ان سینکڑوں افراد میں شامل ہیں جو اتوار کی رات ہونے والی گولہ باری کے بعد ہجرت کر کے مظفر آباد پہنچے ہیں.
جو قیامت گزری ہے نا کونشی میں, میرے خیال ہے اتنا بھیانک کیفیت گولہ باری کی کبھی ہم نے پہلے نہیں دیکھی. لیکن اللہ نے یہ مہربانی کی کہ جی برسات ہوئی ہے بارود کی, لیکن لائف کیجوئلٹیز نہیں ہوئی. لائکلی چورا میں ڈیمیجز بہت زیادہ ہوئے ہیں نا, تقریباً 70 کے لگ بھگ مکان جو ہے دکانیں 70-80 کے لگ بھگ تباہ ہو گئے.
گولہ باری کی زد میں آنے والے وادی نیلم کے سرحدی دیہات شاہکوٹ کے منیر احمد نے گولہ باری کے بارے میں بتایا.
اور جو ہے یہ ہیوی ارلی کینن فائر, کافی سارے جو گھر ہیں وہ ڈیمیج ہوئے, نقصان ہوئے, گاڑیاں ہوئی ہیں, 3-4 گاڑیاں نقصان ہوئی ہیں مورچوں میں. لیکن زندگی تھی موجودہ تھا, سمجھ لیں گے کہ ہم مثال بچے, جتنا ہیوی فائر تھا مورچے بھی اس طرح کانپ رہے تھے, اتنا شدید ہیوی فائر کیا ہے. باقی مالی نقصان بہت ہوا ہے.
پاکستان کے زیر انتظام کشمیر کی حکومت کے وزیر برائے ہنگامی صورتحال احمد رضا قادری نے وائس آف امریکہ کو بتایا کہ گولہ باری کی زد میں آنے والے علاقوں سے لوگوں نے نقل مکانی کی ہے, تاہم انہوں نے کہا کہ ابھی تک کہ ان کی آبادکاری کے لیے کیمپ قائم نہیں کیے گئے ہیں. پاکستان اور بھارت کی فوج کے درمیان ہفتے اتوار کی درمیانی رات متنازع کشمیر میں ایل او سی پر گولہ باری کے تبادلے میں پاکستانی کشمیر کے سرحدی دیہات پر گولے گرنے سے 5 عام شہری موت کا شکار ہوئے اور 10 زخمی بھی ہوئے, جبکہ دونوں اطراف فوجی بھی مارے گئے. حالیہ گولہ باری کی آوازیں ایل او سی سے کئی کلومیٹر دور واقع پاکستان کے زیر انتظام کشمیر کے دارالحکومت مظفر آباد میں بھی سنی گئیں. روشن مغل, اردو وی او اے, مظفر آباد.
اور ہم آئی ایس پی آر سے منسلک بریگیڈیئر آصف ہارون سے ابتدا کرتے ہیں. بریگیڈیئر ہارون, یہ بتائیں, بھارت سے تو ہمیں جو موقف ملا ہے اس کے مطابق بھارت کے جو فوجی چیف ہیں جنرل بپن راوت, وہ کہتے ہیں کہ ہم پاکستان کے اندر دہشت گرد کیمپس کو تباہ کر رہے تھے, ان کو نشانہ بنا رہے تھے. بھارت سے بھی ہم سنیں گے کہ وہ کیا کہتے ہیں, لیکن آپ بتائیے پاکستان کا کیا موقف ہے اس سلسلے میں.
دیکھیے جی, ہم تو جہاں تک پاکستان کا تعلق ہے, پاکستان ملٹری کا تعلق ہے, ہم ابھی انڈیا کی دوگلی پالیسی, انڈیا کی جھوٹ, انڈیا کے فالس فلیگ آپریشن, انڈیا کے جھوٹے کلیمز جو ہیں, یہ ایک وہ روٹین بن چکا ہے. اور حیرانی کی بات یہ ہے کہ یہ ایک لو لیول کے اوپر نہیں, ہائیسٹ لیول لائک مودی صاحب ہو گئے, ان کے ڈیفینس منسٹر ہو گئے, ہوم منسٹر ہیں, اور آرمی چیف, ایون ایئر چیف جو ہے, وہ دونوں نے صاف الفاظ میں جو ہے نا وہ ایک جھوٹ گھڑتے ہیں اور وہ بیان کرتے ہیں, اور اتنی خوبصورتی سے وہ جھوٹ کو پیش کرتے ہیں کہ دوسرا سننے والا سے سمجھتا ہے کہ یہ سچ ہو گیا. اب یہ فالس فلیگ آپریشن جو ہے, یہ ٹرمنالوجی جو ہے زیادہ اسرائیل نے استعمال کی تھی, لیکن آج اب جو ہے سب سے زیادہ فالس فلیگ آپریشن جو ہے یہ انڈیا یہ کروا رہا ہے, اور وہ اس کی مین وجہ یہی ہے کہ وہ اپنے جھوٹ کو اور اپنی جو دہشت گردی جو اس نے آکیوپائڈ کشمیر میں شروع کی ہوئی ہے اس کو چھپانے کے لیے وہ اس طرح کے حربے جو ہے یہ کرتا رہتا ہے. اور جہاں تک یہ لائن آف کنٹرول کا تعلق ہے, یہ تو 1948 میں جب سیز فائر لائن ہوئی وہ اس وقت سے لے کے آج تک ہماری جو ہے لو انٹینسٹی وار چلتی رہی ہے. گورنمنٹ ٹو گورنمنٹ جو ریلیشن اگر ٹھیک ہیں تو وہاں بھی خاموشی ہے, جیسے ہی یہاں پر جو ہے نا دونوں کے ریلیشن خراب ہوتے ہیں تو ساتھ جو ہے ان کو یہ ایک ڈسپیوٹیڈ ایریا ایک بہانہ ملتا ہے اور وہ اس کو گرم کر دیتے ہیں. لیکن جب سے یہ مودی کی حکومت آئی ہے جنوری 2014 میں, تو انہوں نے تمام پریویس ریکارڈز جو ہیں وہ بریک کر دیے ہیں جہاں تک لائن آف کنٹرول کی اکراس جو ہے فائرنگ کرنے کا. اور آپ کو میں یاد دلاؤں کہ 2003 میں دونوں ملکوں کا سیز فائر اگریما ہوا تھا اگست میں, اور اس کے تحت جو ہے پھر 2003 سے لے کر نومبر 2008 تک بالکل یہاں پر امن اور خاموشی رہی, ایک فائر بھی یہاں نہیں ہوا. لیکن یہ بھی خیر ان کی ایک چالاکی تھی, ان کا ایک مقصد تھا کہ اس فرنٹ کو کوائٹ کر کے پھر انہوں نے افغانستان فرنٹ کو کوٹ وار میں شروع کر دیا.
یہ بتائیے
2008 میں,
جی جی بریگیڈیئر آصف, یہ بتائیے ہم نے یہ جو اطلاعات ہیں وہ یہ کہ نوشیرہ کا علاقہ ہو یا شاہ کوٹ ہو یا جرہ ہو, وہاں پاکستانی سویلینز مارے گئے ہیں, ایسے میں ان کی حفاظت کے لیے پاکستان کیا کر رہا ہے؟
دیکھیں جی, ہماری دو یہاں پر بڑی کمزوریاں ہیں. نمبر ایک یہ ہے کہ لائن آف کنٹرول کے تقریباً زیادہ تر علاقوں میں وہ اونچی ہائٹ کے اوپر ہیں, ان کو ایک ڈومینیٹنگ پوزیشن ملی ہے جو ان کو ایک بہت بڑا ایک ایڈوانٹیج ہے. ابھی جیسے یہ نیلم ویلی ہے وہ بالکل ان کے ناک کے نیچے ہے, جو ایک مین روڈ جاتی ہے اور وہ پورا اوپر سے ایک گن جو ان کی لگی ہو تو وہ پورے ٹریفک کو روک دیتے ہیں, سارے گاؤں جو ہے نا ان کو نیچے نظر آتے ہیں, وہ آرام سے جو ہے وہ شیلنگ کرتے ہیں. ایک تو یہ ایڈوانٹیج ہے. دوسرا پرابلم یہ ہے سیولینز جو کہ طرف سے کوئی ایسی پابندی نہیں ہے, وہ بے درے ہو کے بے دھڑک جو ہے بلکہ جان بوجھ کے جو ہے وہ سرک کرتے ہیں. اور یہ جس طرح انہوں نے یہ ابھی جو حال میں جو واقعہ ہوا ہے, اس سے پہلے بھی ان لوگوں نے بڑی شدید بامبنگ جو ہے نا کی ہیں کئی موقعوں پر. مجھے یاد ہے میں بھی تھا وہاں پر, تو 1998 میں یہ خاص کر جب نیوکلیئر دھماکے سے ہوئے تو اس کے بعد جو ہے انہوں نے بہت زیادہ میسیو لیول پہ جو ہے نا شیلنگ کی, مجبور کیا وہاں کے لوگوں کو ہجرت کرنے کا پیچھے دسیکن ایریا. اب بھی انہوں نے اسی طرح کی فائرنگ, آٹھ مقام اور یہ جتنی آبادیاں ہیں بہت بے دردی کے ساتھ انہوں نے فائرنگ کی ہے. ان کو کوئی لحاظ نہیں ہے, کوئی بچہ ہے, کوئی عورت ہے, بوڑھا ہے, وہ مارتے ہیں, ان کے گھروں کو نقصان پہنچاتے ہیں اور نقصان بھی اٹھاتے ہیں, اور فوجی یہاں مارتے ان کو ٹارگیٹ ملتے ہیں وہ بھی کرتے ہیں. آمنے سامنے فوج لگی ہوئی ہے, ہم جو ہے رسپونڈ کرتے ہیں. ایسا شاد و ناظر کا بھی ایسا واقعہ ہو کہ ہم نے پہل کی ہو, پہل وہ کرتے ہیں پھر ہم ان کا بفٹنگ جواب ضرور دیتے ہیں, اور اس میں پھر ہم نے ذرا کاروائی صحیح معنوں میں لی کیونکہ ان کا سکیل استعمال پڑا تھا, انہوں نے ہیوی اٹلی وغیرہ بھی استعمال کی اور زیادہ انہوں نے دہشت گردی کی, تو ہم نے بھی اس کے لحاظ سے کیا کہ ان کے 9 فوجی جو ہیں وہ مار دیے, ان کے 2 بڑے بنکر جو ہیں وہ ڈسٹروائے کیے, بہت سے لوگ انجرڈ ہو گئے, اور ان میں اتنی سخت نہیں تھی کہ وہ ان کو ریکور کر سکے, اور بھی اس کو انجرڈ کو جو چیخ رہے تھے چلا رہے تھے, تو اس وجہ سے پھر انہوں نے وائٹ فلیگ ریز کیا اور ریکویسٹ کی, یہ کیا فلانا کیا جس میں ڈی ایم ایس پی آر نے کہا, कि फिर इस तरह के कामों में तो ये होता है। तो पहले आप सोचा करो, समझा करो कि आप ये क्या कर रहे हो। आप हमने चूड़ियां तो नहीं पहनी हुई, हम तो करेंगे, अगर मारोगे तो हम कदल मारेंगे, और अब हम और नए तरीके ढूंढेंगे आपको और नुकसान पहुंचाने का। तो ये चीजें जो है ना, वो इस एस्केलेशन को वो आहिस्ता आहिस्ता ऊपर आ रहे हैं एक मकसद के लिए, क्योंकि उन्होंने वहां पर जो है कब्जा कर लिया हुआ है, पूरे जो ऑक्यूपाइड कश्मीर है उसको उन्होंने हिस्सा बना लिया है। और आज देखिए 77-78 डेज हो गए हैं जो उनको बिल्कुल पाबंद कर दिया है। दुनिया की जो है इस वक्त लान तान बहुत ज्यादा बढ़ गई है, उसको वो किसी तरीके से जो है ना उसको हटाना चाहते हैं। तो जो दुनिया को और यहाँ जो है वो एक ढकोसला फिर करते हैं, जैसे उन्होंने बालाकोट के वाकये में कहा कि जी हमने एक कैंप किया जो कि एक मजाक बन गया दुनिया में, अभी फिर उन्होंने कहा है कि जी हमने दो कैंप किए हैं। मतलब इनके खुदा को खौफ करें कि कैसी ये कर रहे हैं। इधर इमरान खान जो है वो इन्विटेशन दे रहा है पूरी दुनिया को, यूएन को, कि आओ और कोई जगह कोई कोना जो है इंस्पेक्ट कर लो और मुझे बताओ कि कोई ऐसी तंजीम है जो को रुकी हो। हमने सब क्या खत्म कर दिए हैं, वो टीटीपी और उस कितने 60 एफिलिएट से हमने बहुत अरसे से कर दिए हैं। ये जो इन पे एतराज था जैश रानो तो लश्कर तैयबा यही तो है, उनको हमने पाबंद सलासल कर दिया है। तो यहाँ तक हमारा है, हमारा रिकॉर्ड और स्टेट क्लीन है, इंडिया का नहीं है।
ब्रिगेडियर आसिफ, आप जानते हैं कि बैन अल-अक़वामी दुनिया ने भी अभी बहुत करीब से देख रही है कि पाकिस्तान अंदरून खाना क्या कर रहा है, दहशतगर्द तंजीमों पर किस हद तक उन्होंने हाथ रखा है। आपके इल्म में भी है कि अभी अभी हम बाल बाल बचे हैं FATF में, क्योंकि हमें 4 महीने की मोहलत मिली है, उसके बाद बहुत मुमकिन है कि ब्लैक लिस्ट में डाला जाए पाकिस्तान को, क्योंकि अभी तक बैन अल-अक़वामी दुनिया मुतमईन नहीं है कि हमने पूरा एक्शन लिया है। बाहर के आप एक तरह से हमें और सुनने वालों को बता सकते हैं, क्योंकि हम भारत के नुमाइंदे का अभी इंतज़ार कर रहे हैं, वो इससे पहले कि वो इस प्रोग्राम में आएं, हम आपसे यही सुनना चाहेंगे कि अमेरिका में भी एक कंग्रेशनल सब कमेटी है जो कि अगले हफ्ते कश्मीर के मामले पर मिलेगी, अमेरिका से क्या तवक्कुआत हैं आपकी?
देखिए पहली बात तो मैं आपको FATF के हवाले से करूं, ये FATF का मामला कब गर्म हुआ? ये उस वक्त गर्म हुआ जब यूनाइटेड स्टेट्स और इंडिया दोनों इसके मेंबर थे, और वो और इनकी साथ बहुत सारा और कि सारी जो कोशिश आज तक ये करता रहा है ग्रेस ने ब्लैकलिस्ट में डालने की, इसमें कलीदी किरदार जो है वो इंडिया का है। ये कोई शक शुबे की बात नहीं है, इसने खुलेआम प्राइम मिनिस्टर इमरान खान ने वहाँ अमेरिका में ये बात डिस्क्लोज की कि जी ये जो है वो ये काम कर रहा है, और ये वाकई वो कर रहा था। अब वो मेम्बर नहीं रहा, लेकिन उसने आखिरी वक्त तक कोशिश की। और ये FATF जो है ये क्या है? ये टू मोर का एक्सटेंशन है, जो पहले हमें टू मोर बैटल फील्ड की हमने वो करते थे कि जी ये अफगानी नेटवर्क, ये इस्लामाबाद और ये वो दिस एंड दैट, कभी कोई सबूत नहीं दिया कहाँ है कहाँ नहीं है, बस वो वैसी इल्जाम तराशी थी। वो हमने जब वो कहा कि जी वी डू एनी मोर, हमने जितना करना था वो कर लिया है, उन्होंने अब ये FATF का लगा दिया। तो ये तो तलवार एक किस्म की जानबूझ के लटकाई गई है, एक मकसद अचीव करने के लिए। वो है कि कश्मीर को हम कहें कि जी शुक्रिया जी हमें हमारी जान छोड़ दो, हम कश्मीर को भूल जाते हैं, वो हम कभी किसी सूरत में भूल नहीं सकते।
ब्रिगेडियर आसिफ,
जरूर तवक्कुआत हैं, उसी तवक्कुआत को लेके हमारा प्राइम मिनिस्टर, हमारा आर्मी चीफ, हमारा DGI वहाँ गया था। लेकिन अफसोस की बात है कि आज मैंने जैसे बताया कि 78 दिन हो गए हैं, ना अमेरिका ने कुछ खालसी की बात तो दूर है, कर्फ्यू भी वहाँ नहीं लिफ्ट कर सका, कोई UN की टीम, कोई ह्यूमन राइट्स की टीम, कोई जो है वहाँ पर श्रीनगर में एंटर नहीं हो सके हैं। तो ये कितनी अफसोस की बात है, कितना दोगलापन है हमारा वर्ल्ड में, जो सिविलाइज्ड वर्ल्ड है, कि वो कैसे दो चीजें वो देख रहा है।
ब्रिगेडियर आसिफ, जाहिर है दोनों तरफ शिद्दत पसंदी है, आप हमारे साथ रहें, इसलिए कि हमें
हम विक्टिम है। 75,000 की हमारी हुई है, इंडिया की नहीं हुई। अगर हम दहशत गर्दी करा रहे होते तो 75,000 हमने इंडिया की जो है ना वो कैजुअल्टी कराई होती, ये आप देख लिए। और $125 बिलियन लॉस हमने امریکہ امپوزڈ وار آن ٹیرر لڑنے میں خرچ کی ہے.
بریگیڈیئر آصف آپ ہمارے ساتھ رہیں اس لیے کہ ہم پریس ٹرسٹ آف انڈیا کے بھی ایک نمائندہ کو لیتے ہیں. ہم آپ کے کالز بھی لیں گے اگلے پانچ منٹ کے بعد, بلکہ پانچ منٹ کے دوران آپ ہمیں مفت کال کر کے اس پروگرام میں شریک ہو سکتے ہیں. ہمارا نمبر ہے 0800-777-89. اس وقت ایک بریک لیتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
ہمیں امریکہ میں سینئر صحافی للت جھا نے جوائن کیا ہے. للت جھا اس وقت ہمارے ساتھ بریگیڈیئر آصف ہارون ہیں.
ظاہر ہے کہ بریگیڈیئر صاحب نمسکار.
لائن آف کنٹرول پر سخت کشیدگی ہے. ابھی ابھی بریگیڈیئر آصف ہارون بتا رہے تھے کہ پاکستان کی طرف کئی سویلینز مارے گئے ہیں. پاکستان نے اس کا جو جواب دیا ہے اس کے مطابق کوئی 9 بھارتی سولجرز ہلاک ہوئے ہیں. یہ بات بھارت کے اندر اس کی تصدیق ہوئی ہے؟
جی, اس سے پہلے بریگیڈیئر صاحب کچھ کہہ رہے تھے, میں ان سے دو پرشن پوچھنا چاہوں گا. انہوں نے کہا دوگلا پن کے بارے میں, تو بریگیڈیئر صاحب جو بتائیں گے کہ جو چائنا میں ہو رہا ہے زنگلانگ پروونس میں, اس پہ آپ کے کیا, آپ کے اور پاکستان کے کیا ویوز ہیں؟ دیٹ ول ریفلیکٹ جو آپ کہہ رہے ہیں وہ پاکستان کے ہی اوپر جاتا ہے.
جی, لیکن
جہاں تک سنکیانگ کا تعلق ہے, اس کی جو یوگر موومنٹ تھی اس کے لوگ بھی یہاں پر نارتھ ورستان میں کچھ عرصہ جو ہے وہ رہے. ان سب کا ہم نے جو ہے یہاں سے, اور ازبکستان موومنٹ کا, وہ سب یہاں سے ہم نے نکال دیا ہوا ہے. دیر از ناٹ اے سنگل پرسن وچ از
للت جا, ہم ایک اور ٹاپک کی طرف چلے جائیں گے. اس وقت ہم
میں یہ بتانا چاہتا تھا, دوگلا پن جو بات کر رہے تھے, پاکستان خود اس راستے پہ جاتا ہے, دوسرے کو کیوں بلیم کرتے ہیں؟
اچھا,
دوسری بات, انہوں نے ٹیررزم کی بات کی ہے. جو یو این کی دستاویز ہے, یو ایس کے دستاویز ہے, اس کے حساب سے ورلڈ کے سب سے زیادہ بینڈ ٹیررسٹ آرگنائزیشن کس کنٹری میں رہتے ہیں؟ سب سے زیادہ ٹیررسٹ, گلوبل ٹیررسٹ کس کنٹری میں رہتے ہیں؟
اچھا, یہ بتائیں کہ اس وقت جو آپ لوگوں نے کہا کہ آپ لوگوں نے دہشت گرد کیمپس کو نشانہ بنایا, تو پچھلی مرتبہ بھی بالا کوٹ میں یہ ظاہر ہو گیا تھا کہ کوئی دہشت گرد کیمپس نہیں تھے. اس مرتبہ جنرل بپن راوت جو بات اتنے وسوخ سے کہتے ہیں, کوئی ثبوت ملا آپ کو؟
جی, آپ کہہ رہے ہیں کلیم, بالا کوٹ میں تو ٹیررسٹ ایکٹیویٹیز چل رہی تھی, اسی کو اسٹرائک کیا گیا تھا. آپ نے اس کو ڈینائی کیا. ڈینائی تو آپ ہمیشہ سے کرتے رہتے ہیں. اسامہ بن لادن آپ کے گھر کے اندر رہتے تھے, 10 سالوں تک رہے, تب بھی آپ لاسٹ مومنٹ تک ڈینائی کرتے رہے. تو یہ ڈینائل تو آپ کے ڈی این اے میں, بریگیڈیئر صاحب کے ڈی این اے میں ہے. گھر میں رہتے ہوئے بھی لوگ کہہ رہے ہیں میرے گھر میں نہیں رہتے ہیں.
آپ کرتے ہیں جو کشمیر میں جو آپ نے وہاں پر جو 17 میجر سیپریٹسٹ موومنٹ ہیں, ٹوٹل 37 ہیں, ان کے بارے میں آپ کیا کہتے ہیں؟
آپ دونوں کو ہم سن نہیں پا رہے ہیں, ہم سن نہیں پا رہے ہیں. آپ کی بات درست ہے ویسے للت جا, ظاہر ہے اسامہ بن لادن پاکستان سے پکڑے گئے تھے. کلیم اللہ نیازی نے کال کیا ہے میاں والی سے. جی جناب, بات کیجیے.
کلیم اللہ نیازی موہتا جی, خیر, پہلی بات تو یہ ہے کہ کوئی بھی پاکستانی یہ ماننے کو تیار نہیں ہے کہ اسامہ پاکستان میں تھے. یہ ہو سکتا ہے کہ ان کے بچے ہوں. دوسرا سوال میرا اپنے بریگیڈیئر صاحب سے یہ ہے کہ جب پوری دنیا انڈیا کو سپورٹ کر رہی ہے, اور ہمیں پتا تھا کہ انڈیا ہمیشہ ہمیں نقصان پہنچائے گا, 71 में उसने मुक्ति बानी बनाई, हमारे दो टुकड़े कर दिए, उसे किसी ने टेररिस्ट नहीं कहा। तो हमारी हुकूमत को क्या जरूरत थी कि ये फेंसिंग क्यों लगाई गई? क्या इससे इंडिया के लिए आसानियां पैदा नहीं हुई? और अच्छा, वो आज हम पर हमले कर रहे हैं, जो लोग वहां जा सकते थे वो भी नहीं जा
अच्छा,
सकते।
ठीक है, सफीर ने कॉल किया है अटक से। जी जनाब, बात कीजिए।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
अच्छा मैडम, मेरा सवाल ये, जो मतलब भारतीय गेस्ट हैं उनसे ये सवाल है कि अभी वो कह रहे थे कि उसामा बिन लादेन दहशतगर्द पाकिस्तान से पकड़ा गया, तो अब मेरा उनसे ये सवाल है कि क्या जो भारतीय दहशतगर्द जो पाकिस्तान में अभी पकड़ा गया है, जो वो क्या उसका नाम है, वो बनमोशन,
हाँ,
तो वो जो पाकिस्तान का दहशतगर्दी की प्लानिंग कर रहा था, तो ये क्या है, ये दहशतगर्दी नहीं कर रहा है भारत?
शुक्रिया, आपकी बात सुन ली हमने। कामयाब बंगश ने कॉल किया है कोहाट से।
हेलो, अस्सलाम वालेकुम। कामयाब बंगश कोहाट से अर्ज कर रहा हूँ।
जी जी,
हमेशा ये जो जंग है और झड़पें हैं, ये तो कोई जंग ही नहीं नजर आती है, बहरहाल सियासी नजर आती है, क्योंकि पाकिस्तान और हिंदुस्तान में अक्सर अंदरूनी सियासी बाजार जब भी गर्म होता है तो लैंड ऑफ कंट्रोल पर अक्सर इस किस्म के हालात तो और कशीदगी नजर आती है।
बहुत दिलचस्प और बहुत शुक्रिया,
बहुत बहुत शुक्रिया।
मोहम्मद शफा ने कॉल किया है चित्राल से। और मोहम्मद शफा ने कॉल किया है चित्राल से। अच्छा, अगर कोई और कॉलर हैं इस मौजू पर तो हम उनको लेते हैं, वरना फिर हम अपने मेहमानों की तरफ जाते हैं। हमें ललित झा ने बहुत देर बाद ज्वाइन किया। ललित झा, आप जानते हैं कि जो कुछ भी कश्मीर में हो रहा है वो अब बहुत ज़्यादा पाकिस्तान की को चुभ रहा है, और बल्कि बैनुल अक्वामी दुनिया ने भी इस पर काफ़ी शोर मचाया है। अमेरिका में एक कांग्रेस की सब कमेटी इस पर कश्मीर के मामले पे गौर करेगी इस हफ्ते, ये जो जुमेरात के रोज़। भारत के अंदर कोई तश्वीश है कि अब पूरी दुनिया जो है उनकी नजरें कश्मीर की तरफ हो गई हैं?
जी, पहले तो कश्मीर भारत का अंदरूनी आंतरिक मामला है। जो कंसर्न आप कह रहे हैं, भारत में भी कई लोगों के पास कंसर्न है, वो अपने जो प्रॉपर फोरम है उससे उठा रहे हैं। भारत में जो प्रिंट ऑफ स्टेशन उसके थ्रू आप देखते ही हैं जो आपके पास खबरें आती हैं, और धीरे धीरे मैं गवर्नमेंट का कोई सरकार का कोई स्पोक्स पर्सन नहीं हूँ, तो इसमें सरकार आई एम नॉट स्पीकिंग ऑन बिहाफ द गवर्नमेंट, बट ये बता सकूँ धीरे धीरे वहाँ पे सिचुएशन इम्प्रूव कर रही है। धीरे धीरे जो जो की इश्यूज हैं मूवमेंट के बारे में है, टेलीकॉम के है, फोन लाइन्स हैं, धीरे धीरे एज जैसे सिक्योरिटी और सिचुएशन इम्प्रूव कर रही है, उस तरह से वो धीरे धीरे इम्प्रूव कर रहे हैं। जो कंसर्न्स आपने रेज की हैं, भारत में भी कई लोगों के कंसर्न्स हैं, जेन्युइन कंसर्न्स हैं, राइट?
और ये बताइए, ये बताइए, हम जानते हैं बहुत सारी सरगर्मियां जो हो रही हैं इस सिलसिले में, लेकिन क्या भारत पाकिस्तान से कश्मीर के मामले पर बात करने के लिए राजी होगा? कोई शरायत आपने रखी है या किस वास्ते?
जी, भारत ने तो शुरू से कह रहा है, हम तो भारत, आप भारत का एक कंसिस्टेंट पॉलिसी रहा है कि कश्मीर के इशू पे ये द्विपक्षीय मामला है, अगर भारत पाकिस्तान से बात करना चाहता है हमेशा ओपन खुला हुआ है। लेकिन भारत ने ये भी कहा है कि टॉक्स एंड टेररिज्म कैन नॉट गो टुगेदर। जिस दिन टेररिज्म खत्म हो जाएगा, आप सपोर्ट करना बंद कर देंगे, टॉक्स तो इमीडिएटली स्टार्ट हो जाएगी। ओनर्स फॉर टॉक्स, जो टॉक्स की ओनर्स है पाकिस्तान के ऊपर में निर्भर करता है, डिपेंड करता है।
ब्रिगेडियर आसिफ, जाने से पहले और क्योंकि हम अपने अगले सेगमेंट की तरफ भी तेजी से बढ़ रहे हैं, ये बताइए कि आपके इल्म में होगा कि नवंबर की 9 तारीख को खालिस्तान राहदारी मंसूबे का भी इनकाद होगा, जिसमें भारत से
पाकिस्तान
ये करतारपुर राहदारी मंसूबे, जी सॉरी। तो ये बताइए कि जब सिखों को एक आज़ादी मिल जाएगी कि वो आराम से पाकिस्तान आ सकें भारत से, क्या आप देखते हैं कि इसकी वजह से हालात कुछ बेहतर होंगे दोनों मुल्कों के बीच?
देखिए जी, वो बेहतरी के हालात तो बहुत दफा मौके आए। आप मुझे कोई हमारा पाकिस्तान का रूलर, चाहे वो मिलिट्री था या वो सिविल था, वो उसने दोस्ती का हाथ नहीं बढ़ाया, बल्कि यहाँ तो सबसे ज्यादा किला हमारे लीडर्स में यही है कि ये बहुत ज्यादा पॉलिसी ऑफ अपीजमेंट को अपनाते हैं, और आज भी शायद वो उसी पॉलिसी पे वो चल रहे हैं, और सही जो है ना बामानी जो है ना उनके साथ कुछ नहीं करते। हमने तो हमेशा वही
रखा है, तो वो उम्मीद तो की जा सकती है, क्योंकि आफ्टर ऑल यू नो नेबर अनफॉर्चुनेट है कि हमारे साथ एक इंडिया ऐसा है जो कि हमारी एग्जिस्टेंस को नहीं मानता, बट वी हैव टू लिव विद इंडिया, इंडिया हैज टू लिव विद अस, और उसको ये रिकनसाइल कर लेना चाहिए जो कि रिकनसाइल वो नहीं कर रहा। तो ये तो एक रीजन है, एक अपॉर्चुनिटी है, उसको आप अपनी फेवर में उसको कैश करें, या उसको आप दूसरे एंगल से देख लें। अब जहां तक सिखों का ताल्लुक है, आपको पता है कि इनके साथ कितना जुल्म सितम हुआ, यही वो थे जिनको इन्होंने उकसाया 1947 में, और कितना उन्होंने जुल्म सितम किया अगेंस्ट द मुस्लिम, लेकिन फिर उन्हीं सिखों के ऊपर 1984 से जो इन्होंने शुरू किया उनका कत्ल वारत, वो हमें सारा पता है, और फिर जब इंदिरा गांधी साहब उनको उन्होंने कत्ल किया तो उसके बाद कैसे इनकी हुई, तो वो तो उनका सिलसिला जारी और सारी है, और आज उन्होंने उसको इंटरनेशनलाइज कर लिया है। उन्होंने दिसंबर 2020 में रेफरेंडम का ऐलान किया हुआ है। वो चीजें जो हैं वो तो ज्यादातर इनका जो डायस्पोरा बाहर है वो ज्यादा इसको एक्टिवेट रखा हुआ है, क्योंकि वहाँ इंटरनली तो उन्होंने उसको क्रश कर दिया था, वो भी एक हमारी एक ठीक है जी उनको लिस्ट दे रही थी, वो भी एक हकीकत है जिसकी वजह से उनको एक एडवांटेज मिल गया। लेकिन अब ये है कि ये करतारपुर कैन यू टर्न इनटू ए पीस मिशन लाइक सीपैक। सीपैक इज नॉट एन ऑफेंसिव वेंचर, इट इज फॉर पीस एंड म्यूचुअल प्रॉस्पेरिटी। इसी तरीके से करतारपुर जो है वो भी एक ब्रिज के तौर पे एक्ट कर सकता है, अगर आप उसको एक एज अ ब्रिज बिटवीन टू ह्यूमन वो आप उसको मान ले। जहां तक सिखों का ताल्लुक है, उनकी तो अपनी एक रिलीजियस नीड है जिसके लिए वो तरस रहे थे, उनको डिनाई किया हुआ था, अब उनके ऊपर इतना प्रेशर आ गया हुआ है उधर से कि वो उसको ना नहीं कर सकते।
हाउ
कैन दे यू नो जस्ट से नो टू इट, ये अपना जो है उनका डेरा बाबा नानक और इधर जो जो गुरुद्वारा है उनके उसके साथ वो लिंक करता है
जी जी,
और हर साल हम उनको अलाउ करते हैं, वैसे भी वो उनको बहुत मुश्किलात होती हैं, वो वीजा लेना, ये करना, क्लियरेंस करनी, फिर वो लाहौर से आते हैं, अब उनको डायरेक्ट एक्सेस मिलेगी, वीजा की भी जरूरत नहीं है, तो ये
जी ये बिल्कुल बहुत मुस्बत होगा। ललित झा, क्योंकि हम
जी ब्रिगेडियर साहब ने कई जो अपने डिटेल में बताया उसमें चार पांच ब्रॉडर पॉइंट्स उन्होंने कहा है। एक तो उन्होंने कहा कि भारत पाकिस्तान के एग्जिस्टेंस को कबूल नहीं करना चाहता, ये सरासर गलत है, इट्स बियॉन्ड एनी कॉमेंट। भारत इनफैक्ट पाकिस्तान का जन्म भारत से एक दिन पहले हुआ था, इस उसमें देखें तो भारत
देखिए अगर दो लोग बात करते हैं तो हमें सुनाई नहीं देता है। ललित झा
की डिसिप्लिन ये नहीं बताती है कि आप इंटरप्रेट,
ललित झा क्योंकि हमारे पास सिर्फ दो मिनट हैं इसलिए आप जरा बात कीजिए, हम आगे चलकर बात करेंगे कि नहीं एक मिनट ललित झा एक मिनट बात आप उसकी उस पर तबसरा ना करें, क्योंकि हम बात कर रहे हैं कि दोनों मुल्कों के बीच इस वक्त ताल्लुकात कैसे बेहतर हो सकते हैं। करतारपुर राहदारी पाकिस्तान के लिए बड़ा सूदमंद होगा, भारत के लिए ये क्या फ़ायदा देगा, ये इस पर अगर आप बात कीजिए।
मैंने ये कहा कि पीस ही दोनों मुल्कों के बीच में, जब तक दोनों मुल्क आपस में बात नहीं करेंगे पीस टॉक्स नहीं होंगी, शांति से ही, शांति और टॉक से ही दोनों मुल्कों की जो ब्रॉडर इश्यूज हैं, पॉवर्टी है, इलिटरेसी है, डेवलपमेंट है, वो रिजॉल्व हो सकती है। बट उसके लिए एक कंड्यूसिव एटमोसफेयर बनाने की जरूरत है, वो कंड्यूसिव एटमोसफेयर में एक स्टेप करतारपुर जरूर इम्पोर्टेंट रोल प्ले करता है, बट उसका एक जो महज वेरी इंपॉर्टेंट रोल है कि जो पाकिस्तान के अंदर टेररिस्ट ऑर्गेनाइजेशन खुलेआम घूमती रहती हैं, उसको स्टेट का सपोर्ट मिलता है, वो जब तक बंद नहीं होगा तब तक रीजन में पीस नहीं हो सकता। हाँ, करतारपुर इज अ वेरी इंपॉर्टेंट पीस इनिशिएटिव एंड इनिशिएटिव लाइक दिस शुड कंटिन्यू।
अच्छा ओके, आई एम श्योर हम पहले बाद में भी आपको लेंगे किसी मोड़ पे, लेकिन क्योंकि अभी हमें आगे बढ़ना है, लिहाजा हम सीनियर सहाफ़ी ललित झा का शुक्रिया अदा करते हैं। उनके साथ थे पाकिस्तान में ISPR के साथ मुंसलिक दिफाई तज्ज़िया कार ब्रिगेडियर आसिफ हारून, बहुत शुक्रिया और खुदा हाफिज़। इसके बाद एक ब्रेक लेते हैं।
VOA اردو اب آپ کے ہاتھ میں.
پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے.
دور جانے کی ضرورت نہیں، VOA اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو VOA کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے.
VOA اردو اب آپ کے ہاتھ میں.
جی، آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں، اور ہم بات کر رہے تھے کہ اس وقت لائن آف کنٹرول پر کس حد تک کشیدگی ہے، لیکن اس دوران اب پاکستان نے فیصلہ کیا ہے کہ 9 نومبر کو کرتارپور راہداری کا افتتاح ہوگا اور وزیر اعظم عمران خان اس راہداری منصوبے کا افتتاح کریں گے. اس وقت ہمارے ساتھ خالصتان تحریک کے ایک رہنما ڈاکٹر امرجیت سنگھ ہیں، جبکہ عنقریب ہمارے ساتھ ہوں گے پنجاب سے ایک معاشیات کے ماہر اور تجارتی شعبے سے وابستہ شاہد حسن شیخ. کرتارپور راہداری پر ہمیں ایک رپورٹ بھی موصول ہوئی ہے، اس کو سنیے گا اور اس کے بعد آپ کے کالز بھی ہم لیں گے. یہ رپورٹ پیش کر رہی ہیں رتل جوشی.
پیر کے روز بھارت نے اعلان کیا کہ وہ 23 اکتوبر کو پاکستان کے ساتھ کرتارپور کوریڈور سمجھوتے پر دستخط کر لے گا. یہ سمجھوتا اب تک اس لیے رکا ہوا تھا کیونکہ دربار صاحب گرودوارا آنے والے بھارتی پلگرم سے $20 کی فیس لینے کا پاکستان کا فیصلہ بھارت کو منظور نہیں تھا. پاکستان اب بھی اپنے فیصلے پر قائم ہے. بھارت کہہ رہا ہے کہ وہ سمجھوتے کے لیے اس لیے تیار ہوا ہے تاکہ 12 تاریخ کو گرو نانک دیو کی 550ویں سالگرہ سے پہلے کرتارپور کوریڈور شروع ہو سکے. تھنک ٹینک آبزرور ریسرچ فاؤنڈیشن میں ڈائریکٹر ریسرچ ہرش وردھن پنت اسے بھارت کی اندرونی سیاست سے جوڑ کر دیکھتے ہیں.
یہ ڈومیسٹک پالیٹکس سے ریلیٹڈ ایشو ہے بھارت کے لیے، اور اس کو انڈیا پاکستان کے پرزم سے نہ دیکھتے ہوئے بھارت کی جو سیکھ ہے ان کے سینٹیمنٹس اس سے جڑے ہوئے ہیں، اس سے جوڑ رہے ہیں، کیونکہ اس کا جڑاؤ سینٹیمنٹ سے ہے لوگوں کے، اس لیے بھارت سرکار اس میں آگے بڑھنے کی کوشش کر رہی ہے.
بھارت نے قدم تو پیچھے کھینچے لیکن ساتھ ہی پاکستان کے رویے پر ناراضگی بھی جتائی ہے. دونوں ملکوں کے تعلقات اس وقت ایک مشکل دور سے گزر رہے ہیں. ہرش وردھن پنت کو کرتارپور کوریڈور کھلنے سے تعلقات میں بہتری کی خاص امید نظر نہیں آتی.
پولیٹیکلی تو ایسا نہیں لگتا کہ جو ڈپلومیٹیکلی کوئی چینج بھارت کی پوزیشن میں آنے والا ہے، کیونکہ بھارت نے پچھلے 3 سال سے کم ایک اسٹینڈرڈ پالیسی بنائی ہے پاکستان کی طرف، اور اس پالیسی سے بھارت کو ایسا لگ رہا ہے کہ اس کو فائدہ ہو رہا ہے.
کرتارپور کوریڈور پر دونوں ملکوں کے بیچ تیسری اور آخری بات چیت 7 ستمبر میں ہوئی تھی. تب پاکستان نے بھارتی پلگرمز کو بغیر ویزا گرودوارا جانے، پورے سال گرودوارا کھولنے اور لنگر کے مکمل انتظامات جیسی زیادہ تر بھارتی مانگے مان لی تھی. بھارت کا کہنا ہے کہ اگر پاکستان فیس کے مسئلے پر اپنا فیصلہ بدلتا ہے تو وہ سمجھوتے میں بدلاؤ کے لیے کبھی بھی تیار ہے. وائس آف امریکہ نئی دلی سے رتل جوشی.
جی، اور ہم ڈاکٹر امرجیت سنگھ سے ابتدا کرتے ہیں. ڈاکٹر امرجیت، آپ جب ہمارے پچھلے پروگرام میں تشریف لائے تھے تو اس وقت بات ہو رہی تھی کہ کیا بھارت کے سابق وزیر اعظم منموہن سنگھ پاکستان تشریف لائیں گے. ابھی کیا نظر آ رہا ہے کہ وہ سرکاری طور پہ تو نہیں آئیں گے، لیکن کیا معلومات ہے کس حیثیت میں آئیں گے اور کب تشریف لائیں گے؟
دیکھیے، سب سے پہلے تو میں سارے پاکستانی عوام، 22 کروڑ، اور پاکستان کی حکومت عمران خان صاحب کے زیر قیادت میں، ان کا شکریہ ادا کرنا چاہتا ہوں کہ جو بات پچھلے سال نومبر مہینے میں ہی جب سنگ بنیاد کرتارپور کوریڈور کا رکھا گیا، عمران خان صاحب نے کہا تھا کہ وہ اس کو مکمل کریں گے 550 سالہ جو کہ 12 نومبر کو ہے، اس سے پہلے سو انہوں نے اپنا یہ کال اقرار نبھایا ہے. اور میں سمجھتا ہوں کہ پاکستان کی سوسائٹی میں بھی، جہاں اور ایشوز پہ بہت بار اختلافات بھی ہوتے ہیں اور بڑی ووکل اپوزیشن ہوتی ہے، اس مدعے پہ جیسے سبھی پارٹیوں نے اور سبھی اور سے سپورٹ ملا، اس کے لیے سکھ قوم کی طرف سے میں شکر گزار ہوں. देखिए लास्ट टाइम भी मैंने मनमोहन सिंह जी के बारे में यही कहा था कि वो जो है उस वक्त भी ये क्लेम किया गया था कि वो आएंगे, उनको इनविटेशन भेजा गया था। सो अब भी क्योंकि पंजाब में कांग्रेस की सरकार है और अगर कैप्टन अमरिंदर सिंह जैसे उन्होंने कहा था कि जी जो डेलीगेशन मैं लीड करूंगा उसमें मनमोहन सिंह होंगे और हम करतारपुर ही जाएंगे, पाकिस्तान नहीं जाएंगे, जैसे ये बताना चाह रहे हो कि जैसे करतारपुर साहब पाकिस्तान की सरजमीन में नहीं है। सो मैं समझता हूँ कि वो वैसे भी इस सारे मुद्दे पे वो जाते हैं या नहीं जाते ये इतना अहम नहीं है, लेकिन पाकिस्तान की हकूमत ने एक्स्ट्रा माइल जाते हुए उनको रिकग्नाइज किया मनमोहन सिंह को कि वो आए, इनॉगरेशन जो पाकिस्तान की तरफ होने है जो कि उन्होंने इन्हें वे पोलाइटली डिक्लाइन किया है। सो इससे ज्यादा मैं इस पे और कोई कमेंट नहीं करना चाहता कि ये वो चिकन आउट ही हुए इसके बावजूद कि पाकिस्तान की सरकार के इस फैसले के बाद सारी सिख कौम में एक पूरा उनके लिए सारे पाकिस्तान के लिए मोहब्बत है और वो समझते हैं कि 72 साल से हमारी दुआएं जो कि इस हकूमत ने पूरी की है, लेकिन वहां तो ये बैठे हुए हैं रेंटा सिख हो, हरसिमरत कौर बादल हो, कैप्टन अमरिंदर हो, वो इस पे भी चीख चिहाड़ा मचा रहे हैं कुछ ना कुछ अपने आकाओं को खुश करने के लिए। सो मुझे पहले भी नहीं लगता था कि मनमोहन सिंह ये इन्विटेशन एक्सेप्ट करेंगे। अगर आज अब वो जाते हैं, अगर 10,000 ने जाने हैं उनमें से एक मनमोहन सिंह भी है और भी कोई होंगे मनमोहन सिंह नाम के, सो क्या इससे बड़ा फर्क पड़ता है।
डॉक्टर अमरजीत ये बताइए, हम भी जानते हैं कि इस वक्त जो लाइन ऑफ कंट्रोल पर कशीदगी है, आपने देखा होगा कि दोनों तरफ कई हलाकतें हुई हैं इस वीकेंड पे जो गोलाबारी हुई है। लोगों के जहनों में ये सवाल है कि कश्मीर का मामला जो है इस वक्त बहुत ही ज़्यादा गंभीर है। आप देखते हैं कि करतारपुर राहदारी के शुरू होने से पाकिस्तान भारत के दरमियान ताल्लुकात कुछ बेहतर होंगे और कश्मीर के मामले को कुछ आगे ले जाने में मदद मिलेगी?
देखिए, अगर आप मोदी गवर्नमेंट या उसके भी एक स्टेप बिहाइंड आरएसएस का सारा दारमदार 1925 से इसके फाउंडर गोलवलकर और दूसरी तरफ सावरकर, जो बेशक अभी आरएसएस से डायरेक्टली नहीं जुड़े, हिंदू महासभा उन्होंने फाउंड किया और अब ये सावरकर को भारत रत्न देने की बात महाराष्ट्र की बीजेपी ने की है इसी साल में। सो इससे आप अंदाजा लगा सकते हैं कि कभी भी, क्योंकि जिसकी फाउंडेशंस ही नफरत पे हो, आरएसएस एंटी मुस्लिम एंटी क्रिश्चियन प्लैंक पे, और यही हिंदू महासभा का बेसिस रहा, नथुराम गोडसे जिसने गांधी को मारा वो सावरकर का फॉलोअर था और हिंदू महासभा से पहले वो आरएसएस से भी जुड़ा हुआ था। तो जब तक आप इस बात पे जो है इसकी फाउंडेशंस की तरफ नहीं देखेंगे, सो मुझे नहीं लगता कि इस हकूमत के नीचे जब तक आरएसएस का फुली कंट्रोल है कोई भी जो है वो दोस्ती की बात या कोई जो है वो खैर सगाली की बात दोनों मुल्कों में होगी। हाँ,
ये बताइए डॉक्टर अमरजीत, बात हमने वहाँ भारत से भी एक तजिया कार को लिया था, आप जानते हैं कि इसके बावजूद कि भारत की पाकिस्तान के साथ इस वक्त सख्त लड़ाई है, वो कहते हैं कि पाकिस्तान दहशतगर्दों को की पुष्ट पनाही करता है, उसके बावजूद भारत का तैयार होना करतारपुर राहदारी के लिए, ये किस चीज़ की अकासी करता है?
देखिए, सबसे पहले तो मैं एक कमेंट दहशतगर्दी पे करना चाहूँगा कि मोदी अमित शाह की सीरियल किलर जोड़ी जिसने गुजरात में 2002 में हजारों बेगुनाह मुसलमानों को मारा, आज वो हकूमत में यही अमित शाह, गुजरात में भी होम मिनिस्टर था मोदी का। सो ये तो जो खुद इस दहशतगर्द कैटेगरी में आते हैं और 12 साल 2002 से 2014 तक अमेरिका और यूरोपियन कंट्रीज ने इसको वीजा नहीं दिया, सो इनका तो वैसे ही कोई अखलाकी हक ही नहीं बनता कि ये किसी और की तरफ उंगली उठाएं। आरएसएस से बड़ी आज दुनिया में और कोई दहशतगर्द जमात नहीं। सो एक बात जाहिर है कि इनका एजेंडा पहले दिन से ही जो है वो पाकिस्तान को, जैसे इन्होंने ना कभी एक्सेप्ट किया, आप आज भी देखें ये जब सावरकर और दूसरे की बात करते हैं तो वो तो مسلمانوں کے خلاف کس قسم کا، ایون وہ شیواجی مراٹھا کو یہ کہتا ہے کہ اس نے مسلمان عورتوں کے خلاف ریپ کا ویپن یوز نہیں کیا جو اس کی بہت بڑی غلطی تھی. سو میں نہیں سمجھتا کہ کوئی بھی اس میں ان کی نیتی میں تبدیلی. ہاں سکھ پریشر اتنا بلٹ ہو گیا ہے کیونکہ عمران خان صاحب نے جب سنگ بنیاد رکھنے کا اعلان کیا اس سے ایک ہفتہ پہلے تو ان کی سائنس اینڈ ٹیکنالوجی منسٹری نے یہ پاس کیا تھا کہ دو بڑے ہائی پاورڈ جو ہیں وہ ٹیلیسکوپس وہاں لگائے جائیں. سو اس بات کے دیکھتے ہوئے کہ سکھوں کا اتنا پریشر بلٹ ہوا ہے وہ مجبور ہوئے اگر اس ایک سال کی آپ دیکھیں کہ کتنی بار رکاوٹیں کھڑی کی گئی. اور مجھے لگتا ہے کہ جو 5 اگست کو جیسے کشمیر میں آئینی گنڈا گردی کی انہوں نے ایبروگیٹ کر کے, اس کی ٹائمنگ بھی اس لحاظ سے ہی چنی گئی تھی کہ پاکستان سرکار نے جہاں باقی سب توڑے وہ کہیں گے جی نہیں ہم اب اس پہ آگے نہیں پروسیڈ کریں گے, یہی اب ہمارا سینٹر ہے. سو میں نہیں سمجھتا کہ اگر یہ سکھ پریشر نہ ہوتا, ابھی بھی بے شک ابھی ہو چکا ہے
ڈاکٹر امرجیت قطع کلامی, لیکن ہم جانتے ہیں کشمیری پریشر بھی بہت ہے, اس کے باوجود بھارت کو یہ اپنا جو ہے موقف کو تبدیل نہیں کر رہا. ہم جب بھارت میں لوگوں سے بات کرتے ہیں وہ کہتے ہیں بہت بڑا خطرہ ہے خالصتان بننے کا, آپ خود خالصتان تحریک کے رہنما ہیں, ایسے میں یہ بتائیے کہ آخر کار بھارت کو کیا مجبوری ہے کہ وہ کرتارپور راہداری کے لیے تیار ہے.
دیکھیے آپ نے ریفریز کیا اسی کو, میں اسی کی طرف بڑھ رہا تھا. دیکھیے ایک طرف آج بھارت کا امیج جو اس نے کشمیر میں کیا, پہلی بار ہے آدھی صدی کے بعد کشمیر مدعا انٹرنیشنل فوکس میں ہے, ایٹ لیسٹ میڈیا میں اس کی بات بڑے بڑے لیول پہ ہوئی ہے. سو ایک طرف تو وہ سکھوں کو جیسے ان کی وہ اسٹریٹجی رہی ہے ون ایٹ اے ٹائم, سو اس کے ذریعے پہلے جو سکھوں کے خلاف وائلنس جون 84 یا نومبر 84 میں ہوئی, اگر آپ ان کے مسٹر پھڑنویس جو کہ ان کے آئیڈیولوگ تھا انہوں نے اندرا گاندھی کو درگا کا خطاب کس نے دیا تھا, سو یہ واجپائی نے. اور ان سبھی کے باوجود اگر آج یہ پریشر بلٹ ہوا, اور ایک بات میں اور مینشن کر دوں کہ 5 ملین سکھ ڈائسپور ہے جو کہ آج پورا وائبرنٹ پاورفل ہے, اور خالصتان کی تحریک کے لیے آج ڈائسپورا میں پوری ایک زبردست موومنٹ ہے. سو یہ وہ میٹیریل نہیں دینا چاہتے تھے ان کے ہاتھ میں یا اپرچونٹی کہ یہ ڈائسپورا سے کہیں دیکھو جی ایک اور ڈسکریمنیشن پاکستان نے تو بنانے کے لیے وہ ایک قدم آگے آئے ہیں لیکن بھارت جو ہے وہ اس سے بھاگ رہا ہے. سو میں سمجھتا ہوں کمبینیشن آف فیکٹرز, اور ایک بلیور ہونے کے ناطے میں سمجھتا ہوں کہ یہ جو اللہ تعالیٰ کا رحم ہوتا ہے, دعا ہے 72 سال سے لوگوں کی, وہ گرو نانک صاحب کے یہ 550 سالہ پرکاش پرب کے موقع پہ ہی بابا نانک نے اپنی عظمت بھی دکھائی ہے, لیکن اس کے باوجود جسے انگریزی میں کہتے ہیں ابھی کیپنگ دا فنگرز کراسڈ, ونس یہ ابھی بھی یہ جس قسم کی رکاوٹیں کھڑی کر رہے ہیں, تو میں سمجھتا ہوں کہ یہ جاری رہے آنے والے وقت میں ایسے ہی یہ فنکشنل رہے یہ زیادہ فکر ہوگا. اب مجھے لگتا ہے کہ اس کو یہ روک تو نہیں پائیں گے کیونکہ یہ ایک پریشر بھی بلٹ ہوا, اور الٹیمیٹلی میں سمجھتا ہوں کہ یہ کوئی غیب کی طاقت بھی اس میں ہے جس نے اس سب کے باوجود کہ انہوں نے پیر پیر پہ رکاوٹیں کھڑی کی یہ اپنے جو ہے انتمی جو ہے وہ اپنے مقام کی طرف پہنچے.
اچھا بہت شکریہ. ہمارے ساتھ تھے یہاں امریکہ میں خالصتان تحریک کے ایک رہنما ڈاکٹر امرجیت سنگھ, آپ کی شرکت کا شکریہ اور ہماری طرف سے خدا حافظ.
بہت بہت شکریہ محترمہ, خدا حافظ.
اس کے بعد ایک بریک لیتے ہیں.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں, اور ہم اپنے آخری موضوع کی طرف آتے ہیں. موضوع ہے کہ پاکستان کے اندر آزادی اظہار پر بڑھتی ہوئی پابندیاں لگائی جا رہی ہیں, اور جس کی وجہ سے صحافیوں میں اور غیر سرکاری اداروں کے رہنماؤں میں تشویش بڑھتی جا رہی ہے. اس سلسلے میں ہمارے پاس ایک رپورٹ بھی ہے کہ آسمہ جہانگیر کانفرنس میں اسٹیون بٹلر جو کہ کمیٹی ٹو پروٹیکٹ جرنلسٹ کے ایشیا کوآرڈینیٹر ہیں ان کو ایئرپورٹ پہ روکا گیا. پھر آج کی اطلاعات یہ ہیں کہ ڈان کے ایک سینئر صحافی سیرل آلمائیڈا نے بھی استعفیٰ دے دیا. ہم جانتے ہیں کہ بہت سارے نامور صحافی ہیں جو اس وقت پاکستان کے اندر پابندیوں کی وجہ سے کام نہیں کر پا رہے. کچھ دیر بعد ہم پی ٹی آئی کے مرکزی رہنما احمد جواد کو لیں گے. وہ اس وقت ایک ٹی وی پروگرام میں ہیں, جو ہی فارغ ہوتے ہیں تو وہ ہمیں جوائن کریں گے. لیکن اس وقت پاکستان فیڈرل یونین آف جرنلسٹ کے رہنما پرویز شوکت ہمارے ساتھ ہیں. پرویز شوکت, ہم آپ کو ایک چھوٹی سی رپورٹ سناتے ہیں جو کہ ہمارے ساتھی ضیاء الرحمان نے تیار کی ہے.
آسمہ جہانگیر کانفرنس کے ہر سیشن کا موضوع گفتگو اور شرکا مختلف تھے, لیکن پاکستان میں انسانی حقوق کے خلاف ورزی اور بڑھتی ہوئی سینسرشپ پر ہر نشست میں گفتگو ہوئی. پاکستان کے نجی اخبار ڈان سے جڑے صحافی سیرل آلمائیڈا نے کانفرنس کے پہلے روز اظہار خیال کرتے ہوئے کہا کہ وہ سینسرشپ کی ایک خوفناک صورتحال سے گزرے ہیں. محض ایک انٹرویو کی بنیاد پر ان کے خلاف غداری کا مقدمہ چلایا گیا. آزادی اظہار رائے پر گفتگو کرتے ہوئے نامور صحافی حامد میر نے کہا, جس ملک کی عدلیہ اور پارلیمنٹ آزاد نہ ہو اس ملک کا میڈیا بھی آزاد نہیں ہو سکتا.
ان میں اتنی اخلاقی جرات نہیں ہے کہ وہ مانے کہ ہاں ہم نے سینسرشپ لگائی ہے.
پشتون تحفظ موومنٹ کے رہنما اور رکن قومی اسمبلی محسن داور نے کانفرنس میں انکشاف کیا کہ قبائلی علاقوں میں طاقت اور اختیارات کا غلط استعمال کیا جا رہا ہے. پاکستان میں بگڑتی ہوئی انسانی حقوق پر بات کرتے ہوئے پاکستان پیپلز پارٹی کے سابق سینیٹر فرحت اللہ بابر نے کہا,
قبائلی علاقات میں آپ اب بھی باہر سے نہیں جا سکتے اور ہم اس کے عینی گواہ ہیں. ہم نے کوشش کی ہیومن رائٹس کمیشن آف پاکستان کے پلیٹ فارم پہ نارتھ وزیرستان جانے کی, ہمیں روکا گیا.
کانفرنس میں شریک غیر ملکی صحافیوں نے پاکستان میں بڑھتی ہوئی سینسرشپ پر اظہار افسوس کیا. ضیاء الرحمان, وائس آف امریکہ, لاہور.
اور پرویز شوکت, آپ بتائیے, اس وقت ہم ظاہر ہے تھوڑی دیر میں حکومتی موقف بھی حاصل کریں گے, لیکن آپ کیا دیکھ رہے ہیں کہ اس وقت عمران خان کی حکومت آزادی اظہار سے کیوں خائف نظر آتی ہے؟
دیکھیں جی, بات یہ ہے کہ میں اپنا پوائنٹ آف ویو ایک دفعہ پھر دہراؤں گا. آزادی ہے بھی اور کبھی بھی آزادی کو پر قدم بھی لگائی جا رہی ہے, لیکن ایک بات میں کہوں گا. دیکھیں, میں نے ابھی اے پی این ایس اور پی بی اے کی میٹنگ کی جس میں میڈیا ٹریبنلز کے حوالے سے انہوں نے بلایا تھا تمام گروپوں کو. جب یہ پرابلم میں ہوتے ہیں تو ہمیں بھی ڈال دیتے ہیں. اور پھر دیکھیں, مراد جب آپ حاصل کریں گے نا حکومتوں سے, تو پھر وہ آپ کو ہلنے نہیں دیتے. میں نے اس میٹنگ میں بھی کہا کہ آپ نے تو جو پیمرا کے لاس ہیں, جب آپ کو لائسنس ملے تھے, اس میں جتنی شرائط تھیں, اس وقت عمران خان حکومت میں نہیں تھے, جنرل پرویز مشرف کی حکومت تھی اور 50% سول حکومت تھی, جو رشیجات وغیرہ تھے. اس وقت جب ان کو لائسنس دیے گئے پیمرا نے شرائط لکھی بہت سی, انہوں نے ان شرائط سے ایگری کیا کہ ہم یہ خبر نہیں سنائیں گے, اس طرح کی خبریں نہیں دیں گے, اتنا نہیں دیں گے. تو اب یہ تحریری طور پہ یہ باؤنڈ ہو چکے ہیں جو اونرز ہیں. اب جب ان کو پرابلم ہوتا ہے ہمیں بلا لیتے ہیں. جب آپ حکومت سے اشتہار مانگتے ہیں, ان سے کہتے ہیں ہمیں اشتہار دو اور واجبات ادا کرو, تو پھر حکومت کو بھی پھر رائٹ ہوگا کہ وہ آپ سے قدم بھی لگائے اور آپ سے اپنی مرضی کی پالیسی اڈاپٹ کرنے پر مجبور کرے. تو میں سمجھتا ہوں
ویسے ایک بات ہے پرویز شوکت, اگر اصولی طور پہ آپ کے خیال میں آزادی اظہار ایک حق ہے عام لوگوں کا, تو پھر اس قسم کی پالیسی سے تو پھر جو ہیں یہ لوگ اپنے ہاتھ باندھ دیتے ہیں.
بالکل, آپ نے بڑے اچھا سوال کیا. میں یہ بات کلیئر کرنا چاہتا ہوں, آزادی اظہار اور آزادی صحافت جو ہے وہ پبلک کا حق ہے, لیکن ہمیں اس حق سے محروم کیا جا رہا ہے. ایک تو قدغن اگر حکومت لگا رہی ہے तो दूसरी तरफ मालकान के अपने कथन है, मैं एज ए जर्नलिस्ट एज ए रिपोर्टर और मेरे साथी जो है अपने जमीर के मुताबिक खबर नहीं दे सकते, वो एक इंस्ट्रक्शन आती है कि ये खबर जाएगी ये खबर नहीं जाएगी, तो मालिक की मर्जी के बदकिस्मत से एडिटर का इंस्टीट्यूशन ऑलमोस्ट खत्म हो गया और मालकान ही एडिटर हैं, वो अपने इंटरेस्ट के खिलाफ खबर नहीं, अगर आपके खिलाफ खबर जाती है और आवाम तक पहुंचनी चाहिए कि आपने टैक्स चोरी किया, आपने टैक्स बचाए और आपने जब तक नवाज शरीफ को मोती आपने टैक्स नहीं दिए तो आवाम को पता लगना चाहिए, लेकिन ये ऐसी खबरें रोक ली जाती हैं। मैं आजाद नहीं हूं, हमने आजादी साहूर पर कदगम के लिए बड़ी कुर्बानियां दी हैं, लेकिन हुकूमतों से हम छीन लेते हैं, मारे खा के कोड़े खा के कैदोबंद की सौंपें बर्दाश्त करके और वो आजादी साफ़त मालकान के पंजों में आ जाते हैं।
ये बताइए, ये बताइए परवेज शौकत, ये बताइए कि पीटीआई के जो रहनुमा हैं अगर वो बदउनवानी करें तो क्या आप लोग उसके बारे में लिख सकते हैं या बता सकते हैं?
नहीं नहीं, आता रहता है, टॉक शो में बड़े खुले अंदाज में बातें होती हैं पीटीआई वालों के खिलाफ, इवन इमरान खान के खिलाफ। आपको शायद याद होगा कि एक बहुत बड़े साफी जो है, मैं अब नाम नहीं लेना चाहता, उन्होंने ये खबर चला दी ब्रेकिंग न्यूज अपने टॉक शो में कि इमरान खान साहब अपने अहलिया बिशरा को तलाक दे देंगे। देखें, एथिक्स से हट के कोई भी नहीं है, ना हुकूमत है, ना मालकान है, ना जर्नलिस्ट है।
नहीं, तो खबर ऐसी होनी चाहिए जो अवाम के फायदे में हो। ये जी जी, गॉसिप की तो हम बात नहीं कर रहे। बहरकैफ आप हमारे साथ रहें, इस वक्त पीटीआई हुकूमत के एक मरकजी रहनुमा अहमद जवाद हमारे साथ हैं। अहमद जवाद, हम बात कर रहे हैं कि आसमा जहांगीर कॉन्फ्रेंस में कमिटी टू प्रोटेक्ट जर्नलिस्ट के एशिया कोऑर्डिनेटर स्टीवन बटलर को एयरपोर्ट पे रोका गया। ये कुछ दिन पहले की बात है कि बताया गया कि उनका नाम एक वॉच लिस्ट में था। उसके अलावा हमने देखा कि सिरिल अलमाइडा ने भी इस्तीफ़ा दे दिया। नजम सेठी हों या और सहाफ़ी हों, वो मुल्क के अंदर काम नहीं कर पा रहे। आप लोग बताइए कि ये कदगने जो हैं ये क्यों कर लगाई जा रही हैं?
देखें, मीडिया पे इस वक्त जो जो एक कदगन लगाई जा रही है कि जी इसके ऊपर कोई इस वक्त पाबंदियां हैं, मैं आपको एक आपके सामने एक दावा करूंगा कि आप पाकिस्तान के तमाम टीवी चैनल्स जो हैं जो 24 घंटे चल रहे होते हैं, और इन टीवी चैनल्स को आप 24 घंटे में से कोई अपनी पसंद का टाइम कोई आप देखें और उस चैनल पे देखें, तो आपको उसमें खबरें भी हुकूमत के खिलाफ नजर आएंगी, आपको उसमें टॉक शोज में भी हुकूमत के खिलाफ जो हैं वो अपोजिशन बात करते हुए नजर आएगी, एनालिस्ट बात करते हुए नजर आएंगे आपको, और शदीद तरीन तनकीद जो है वो हुकूमत के पर हो रही हो।
ये बताइए आप, यकीनन आपकी बात में सदाकत होगी, लेकिन आज़ादी इजहार का ये जो इदारा है इसके सरबराह जब आते हैं पाकिस्तान, स्टीवन बटलर, उनको वापस क्यों किया जाता है?
देखिए, आपने जैसे खुद ही कहा कि किसी वॉच लिस्ट में थे, अगर वो किसी ऐसी वॉच लिस्ट में है जिसका ताल्लुक जो है मुल्क की सलामती के साथ है या मुल्क की कोई रेगुलेशन है, तो हर मुल्क को ये इस बात का हक है कि उसके मुल्क में किसने आना है और किसने नहीं आना। क्या मैं अमेरिका में बगैर वीजे के या बगैर इजाजत के दाखिल हो सकता हूँ? अगर मैं अगर यहाँ पाकिस्तान में अगर ट्विटर के ऊपर अगर हम इंडिया के ऊपर तनकीद करें या अमेरिका के ऊपर तनकीद करें और वो ट्विटर अकाउंट जो है वो पाकिस्तान के अंदर बंद हो जाए, तो इसके बारे में आप क्या कहेंगी?
नहीं तो तनकीद करने की तो इजाजत नहीं है ना
अपने कानून के मुताबिक।
इसका मतलब है तनकीद की इजाजत नहीं है। जाहिर है सीपीजे जो है वो पाकिस्तान के अंदर आजादी इजहार की,
आपके कंक्लूजन पे तो मेरा जोर नहीं है, आप कंक्लूजन जो भी निकालना चाहें, लेकिन मैंने जो आपसे दावा किया था कि आप पाकिस्तान के तमाम टीवी चैनल, मैं कोई उसमें ये नहीं कह रहा कि तो मेरी इसमें कोई चॉइस का चैनल, कोई मेरी चॉइस का टाइम आप चूज करें, आप कोई भी टीवी चैनल आप ऑन करें, उसमें कोई भी प्रोग्राम देखें, अगर आपको उसमें हुकूमत पे शदीद तरीन तनकीद नजर ना आए तो फिर आप मुझे बताएं, क्योंकि हम तो यहाँ पे मीडिया के ऊपर जो है अपने खिलाफ जो भी इजहार राय या तनकीद की जाती है हम उसका सामना करते हैं।
ये मौजू बहुत वसी है, लेकिन बहुत शुक्रिया कि आपने हमें टाइम दिया। हमारे साथ थे पीटीआई के एक मरकजी सेक्रेटरी इत्तलात अहमद जवाद और उनके साथ थे पीएफयूजे के परवेज शौकत। इस प्रोग्राम के इंजीनियर थे ऑड्रियस रेगस, प्रोड्यूसर असफर इमाम। वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हूद भाई। सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
वीओए उर्दू अब आपके हाथ में। पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए। दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
कुर्रे अर्ज की हिद्दत में इजाफे की वजह से मौसम में शिद्दत पैदा हो रही है। समंदरों की सतह बुलंद हो रही है और जंगली जानवरों की पनाहगाहों में कमी वाक़ हो रही है। अमरीका में आर्ट की एक नुमाइश में मौसमियाती तब्दीली के असरात की अक्कासी की गई है, जिनमें ग्लेशियर्स का पिघलना और कोरल रीफ्स की तबाही शामिल है। वॉइस ऑफ अमेरिका की डेबरा ब्लॉक ने यूनिवर्सिटी ऑफ रोड आइलैंड में इस नुमाइश का मुशाहिदा किया और ये देखा कि मौसमियाती तब्दीली का मुकाबला करने के लिए आर्ट को किस तरह इस्तेमाल किया जा सकता है। तफसीलात के साथ मैं हूँ यास्मीन जमील। नुमाइश में मशहूर आर्टिस्टों की 75 से ज़्यादा तख्लीकात रखी गई हैं, जिन्होंने अपने फनपारों के ज़रिए इस तशवीश का इजहार किया है कि आलमी दर्जे हरारत में इजाफा किस तरह हमारे माहौल को ड्रामाई तौर पर तब्दील कर रहा है। नुमाइश का एहतमाम ऑनरिंग द फ्यूचर नामी ग्रुप ने किया था, जो मौसमियाती तब्दीलियों के मसाइल पर आम लोगों की शराकत की हौसला अफजाई करता है। यहाँ फन के जो नमूने नुमाइश में रखे गए हैं उनमें कागज़ को काट कर एक नहायत पेचीदा फन पारा भी बनाया गया है, जिसमें कोरल रीफ्स और ग्लेशियर की खूबसूरती और बारीकियों को उजागर किया गया है। इसी तरह डायन बुरको पेंटर ने कुतुब शुमाली में बर्फ के सुकड़ने का नज़ारा पेश किया है। नुमाइश को देखने के लिए आने वाले एक शख्स ने इस पर यूं तबसरा किया।
The far-reaching effects of what we do as a species and how it's affecting everything else. It's going to be a domino effect if we're not careful.
इससे एक अहम पैगाम जाता है। हम जो कुछ करते हैं उसके दूररस असरात क्या होते हैं और इससे तमाम चीज़ें किस तरह मुतासिर होती हैं। अगर हम एहतियात ना बरतें तो फिर उसके यक के बाद दीगरे असरात देखने में आते हैं। इसी तरह एक आर्टिस्ट जिंस्की ने परिंदे बनाए थे जो ऐसे परिंदों की अक्कासी कर रहे थे जिनके मादूम होने का खतरा दरपेश है।
Surrounding and there were just myriads of birds and of every possible kind in the northeast and they started
maine ek aise khoobsurat mahol mein parvarish pai jo haseen qudrati manazir se mala mal tha aur jahan tarah tarah ke parinde chahchahate the. ye america ke shimal mashriqi ilaqe mein waqe tha lekin ab unme kami aani shuru ho gayi hai. zinsky ki takhleeqat ka aagaaz ek anokhi machine ke zariye hua jo unhone khud hi design ki hai. इससे निकलने वाले धागों जैसे मवाद को वो अपनी तख्लीकात में चिड़ियों के परों के लिए इस्तेमाल करती हैं। उनके अल्फाज,
A lot of the color variations do happen because of an almost thread-like crossing of different layers.
इनसे चिड़ियों के रंग बिरंगे परों को बनाया जाता है और इसके लिए धागों की तहों को महारत से तरतीब दिया जाता है। नुमाइश में रखे गए ये हैरानकुन फनपारे उन परिंदों के बारे में कहानी बयान करते हैं जिन्हें मौसमियाती तब्दीली से खतरा दरपेश है। यूनिवर्सिटी ऑफ रोड आइलैंड में आर्ट्स एंड कल्चर के राब्ताकार स्टीवन पैनल कहते हैं,
डडली एडमिंसन हैज ट्रैवल्ड ऑल ओवर द कंट्री टू टेक पिक्चर्स ऑफ बर्ड्स दैट इन देयर हैबिटेट व्हिच इज चेंजिंग एंड सो देयरफॉर दे आर स्ट्रगलिंग टू सर्वाइव।
डडली एडमिंसन ने पूरे मुल्क का दौरा किया है और परिंदों के कुदरती माहौल में उनकी तस्वीरें बनाई हैं। अब उनकी ये पनाहगाहें तब्दील हो रही हैं, लिहाजा वो गोया अपनी बका की जंग लड़ रहे हैं। नुमाइश देखने वाले विंसी आर्टिस्ट नेवी कोहन के फनपारे से बहुत मुतासिर हुए, जिन्होंने शहरी इलाके में पानी की गुजरगाह के बारे में अपने विजन की अक्कासी की थी। उनका कहना था,
इज सुपर फ्रैजाइल एंड आई थिंक दैट दैट्स काइंड ऑफ यू नो रिप्रेजेंटेटिव ऑफ दिस होल क्लाइमेट चेंज एग्जिबिट इज दैट जस्ट हाउ फ्रैजाइल एवरीथिंग एक्चुअली इज।
یہ نہایت نازک ہے اور میرا خیال ہے کہ موسمیاتی تبدیلی سے متعلق اس پوری نمائش کی عکاس ہے کہ حقیقی معنوں میں ہر چیز کتنی کمزور ہے۔ سٹیون پینل کو توقع ہے کہ اس نمائش سے لوگوں میں یہ احساس پیدا ہوگا کہ موسمیاتی تبدیلی کا مقابلہ کرنے میں وہ بھی اپنا کردار ادا کر سکتے ہیں۔ وہ کہتے ہیں اس کی وجہ یہ ہے کہ اکثر ہم انفرادی طور پر یہ محسوس کرتے ہیں کہ ہمارا کوئی کردار نہیں ہے۔